यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल राष्ट्रिय सभामा सम्पन्न, प्रतिनिधि सभामा जारी। संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा नीति तथा कार्यक्रममाथिको छलफलका वक्ता सांसदहरूको जोड़। नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्य विभाजनमा हेरफेर। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति शी जिनपिङ बीच बेजिङमा भेटवार्ता। वार्ता अत्यन्त सकारात्मक भएको अमेरिकी राष्ट्रपतिको भनाई।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नेपाल सरकारको आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको छ। नीति तथा कार्यक्रममाथिको छलफल सकिएपछि जवाफ दिँदै मन्त्री वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढ़ाउन सरकार कटिबद्ध रहेको बताउनुभयो।
एलडीसी ग्रेजुएसन फिचिलो विषय छ। सन् 2026 नोभेम्बर, यही साल नोभेम्बरमा अब हामी स्तरोन्नति हुने कि नहुने भन्ने विषय चाहिँ हाम्रा सामु आएको छ। दुई दिन अगाडि मात्रै सम्मान्य प्रधानमन्त्रीज्यूसँग मैले यसबारे छलफल गरेको थिएँ, माननीय परराष्ट्र मन्त्रीज्यू पनि सँगै हुनुहुन्थ्यो र हामीले सबै आयामहरू केलाउँदाखेरि चाहिँ अहिले पनि त्यो बाह्य प्रतिकूलताको चाप हामीमा बढ्दै गएको छ र अनिश्चितताको यो भुमरीमा हामीले चाहिँ स्तरोन्नतिको निर्णय गर्यौं भने यो अपरिपक्व हुन्छ कि भनेर अहिलेलाई अर्को 3 वर्षको लागि पनि हामी भर्खर नयाँ सरकार आएको छ, धेरै कुराहरूको थालनी गरिएको छ र यी थालनीलाई न्याय हुने गरेर नतिजा प्रतिफलहरू आएपछि अर्को 2-2.5 वर्षपछि चाहिँ स्तरोन्नति हुँदाखेरि अहिलेको फ्रेस म्यान्डेटलाई पनि यसले चाहिँ जस्टिस गर्छ भन्ने तर्कका साथ हामीले यसलाई डिफर गर्ने प्रक्रियामा लगेका छौं।
सरकारले 100 बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई आधार बनाएर आगामी बजेट प्रस्तुत गरिने अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो।
आम जनताले हामीलाई साथ दिइराख्नु भएको छ, मूल्य वृद्धि भएको छ, यो सरकारका कारण होइन, बाह्य चापका कारण हो भन्ने त्यो आम समझदारीले गर्दाखेरि चाहिँ सरकारमाथि धेरै दबाव हुन पुगेको छैन। आम जनताले त्यो शंकाको लाभ हामीलाई दिइराख्नु भएको छ तर यो असाध्यै एडभर्स कन्डिसनमा हामी छौं अहिले र हामीलाई थाहा छैन यो अहिलेको मिडल इस्ट वार, इरान अमेरिकाको युद्ध कहिले गएर यसको पटाक्षेप कसरी हुन्छ भन्नेमा ठूलो अन्यल छ, अनिश्चय छ र यो लम्बी हो भने अहिले 23 अर्ब डलरको हाम्रो सेन्ट्रल ब्याङ्कको जुन रिजर्भ छ त्यो पनि रित्तिँदै जाने, स्टेबिलाइजेसन फण्ड त सकि नै हाल्यो र यसले चाहिँ अब हाम्रा कोर पुँजीगत खर्चहरू र इभन चालू खर्चबाट पनि कटौती गरेर यी कुराहरू धान्नुपर्ने हुन्छ।
यसअघि राष्ट्रिय सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले संघ प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध तथा समन्वयलाई अझ सुदृढ बनाउन प्रभावकारी व्यवस्था र एमसीसी तथा बीआरआई जस्ता अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई नीति तथा कार्यक्रममा स्पष्ट रूपमा समेटिनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले किसान आत्मनिर्भरता तथा उत्पादन वृद्धि, युवा रोजगारी तथा राष्ट्रिय गौरवका आयोजनाको विकासका लागि लगानी सुनिश्चित गर्ने ठोस कार्यक्रम नसमेटिएको भन्दै निमुखा जनताको सुरक्षा सुनिश्चित गर्नुका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। यसअघि बैठकमा सांसदहरूले सुकुम्बासी समस्या समाधान, महँगी नियन्त्रण, सड़क दुर्घटना न्यूनीकरण लगायतका समसामयिक विषयहरूमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। सांसदहरूले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा वास्तविक गरीबी रेखामुनिका नागरिकहरूको पारदर्शी पहिचान गरी शिक्षा, स्वास्थ्य, आधारभूत सेवा र आवासको व्यवस्था गर्नुपर्ने बताउनुभयो। यस्तै सांसदहरूले लाल पूर्जा नभएका सबै नागरिकलाई हटाउने नीति लागू गरिएमा देशभरका 9 लाख भन्दा बढ़ी अव्यवस्थित बसोबासी परिवार प्रत्यक्ष रूपमा प्रभावित हुने खतरा रहेको भन्दै उचित व्यवस्थापन बिना हटाउने नीतिले थप मानवीय र सामाजिक समस्या निम्त्याउन सक्ने औल्याउनुभयो। सांसदहरूले सुकुम्बासीहरूको अधिकारको उचित व्यवस्थापन, अपाङ्ग तथा पिछड़िएका समुदायहरूको अधिकार संरक्षण, महँगी नियन्त्रण, सड़क दुर्घटना न्यूनीकरण, सवारी साधनको गुणस्तर परीक्षण र नियमित निरीक्षणका लागि स्पष्ट योजना बनाउनु पर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरूले नेपालको भूमि कालापानी र लिपुलेखमा अतिक्रमण भएको भन्दै नीति तथा कार्यक्रम स्पष्ट दृष्टिकोण सहितको धारणा आउनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँहरूले सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण, भ्रष्टाचार नियन्त्रण सरकारको प्राथमिकता हुनुपर्ने बताउनुभयो। सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका डिजिटल पूर्वाधार विकास, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगका रूपमा प्रवर्धन गर्ने, आयोजना प्रमुखलाई जिम्मेवारी पूर्ण उत्तरदायी निर्धारण गर्ने विषय सकारात्मक रहेको बताउनुभयो। उहाँहरूले सरकारको नीति तथा कार्यक्रमले समतामूलक समाज निर्माण गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको विकासको विषय ल्याउन नसकेको बताउनुभयो। राजनैतिक विचारा धारात्मक रूपमा स्पष्ट नीति कार्यक्रम आउन नसकेको भन्दै सांसदहरूले सरकारले आफ्नो राजनीतिक आर्थिक दृष्टिकोण संविधानको परिधिभित्र रहेर स्पष्ट गर्नुपर्ने बताउनुभयो। आकर्षक नाराका रूपमा आएको 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन पत्याउन सक्ने आधार नभएको, नयाँ आर्थिक त्यसै गरी रोजगारी दशक, आर्थिक श्रृंखला, औसत 7% आर्थिक वृद्धि लगायतका नारा राम्रा भए पनि त्यसका लागि पर्याप्त आधार र कार्यक्रम आउन नसकेको बताउनुभयो। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले अब मुलुक कता जाने हो भनेर स्पष्ट वैचारिक आर्थिक र संरचनात्मक दिशा दिन नसकेको सांसदहरूले बताउनुभयो। संशोधनकर्ता सांसदहरूले नेपाली जनता निर्वाहमुखी कृषिमा आधारित रहेको भन्दै समग्र कृषि प्रणाली सुधारका लागि कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले ध्यान दिनुपर्ने बताउनुभयो। परनिर्भर अर्थतन्त्रबाट देश समृद्ध भएको इतिहास विश्वमा नरहेको भन्दै सांसदहरूले नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणको स्पष्ट मार्गचित्र र दृढ़ संकल्प नदेखिएको बताउनुभयो। उहाँहरूले नीति तथा कार्यक्रमप्रति सरकार र सरकारका मन्त्रीहरूमा नै उदासीनता र नैराश्यता देखिएको भन्दै नीति तथा कार्यक्रमले संशय पैदा गरेको बताउनुभयो। बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ। यसअघि प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उपस्थित भएर सांसदहरूले उठाएका विषयमा जवाब दिनुपर्नेमा जोड़ दिनुभयो। प्रतिनिधि सभाको आकस्मिक समयमा नेपाली कंग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्री नीति तथा कार्यक्रममाथिको छलफलमा नआए विरोध जारी राख्ने बताउनुभयो। नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सरकार संविधानमै व्यवस्था भएको शासन व्यवस्था अवलम्बन गरेको हो कि अरू कुनै शासन व्यवस्था भनी प्रश्न गर्दै सरकार संसदप्रति उत्तरदायी बन्नुपर्ने र सांसदहरूले उठाएका विषयमा जवाफ दिनुपर्ने माग गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक खुशबु ओलीले संसदमा प्रधानमन्त्री खोजेर उहाँको जवाबदेहिता खोजेको बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले सदनलाई व्यवस्था गरेको भन्दै संसदमा सत्तापक्ष र प्रतिपक्ष सबैको कुरा प्रधानमन्त्रीले सुन्नुपर्ने र जवाब दिनुपर्ने बताउनुभयो। यस्तै आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले दिएको 2 अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषद हेरफेर र कार्य विभाजन गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा मौजूदा मन्त्री परिषद हेरफेर गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँगै राख्नु भएको छ। यस्तै डाक्टर स्वर्णिम वागले अर्थमन्त्री, शिशिर खनाल परराष्ट्र, विराज भक्त श्रेष्ठ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री, सुनिल लम्साल पूर्वाधार विकास, सोभिता गौतम कानून न्याय तथा संसदीय मामिला र सीतावादी महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा हुनुहुन्छ। त्यसै गरी प्रतिभा रावल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन, निशा मेहता, स्वास्थ्य तथा खाद्य स्वच्छता, सस्मित पोखरेल, शिक्षा तथा खेलकुद, खड्गराज पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डाक्टर विक्रम तिमलसेना, सूचना तथा संचार, गीता चौधरी, कृषि वन तथा वातावरण, गौरी कुमारी, उद्योग वाणिज्य तथा आपूर्ति र रामजी यादव, युवा श्रम तथा रोजगार मन्त्री रहनु भएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकार संविधान, विधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कंग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज पोखरामा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले पार्टीका तर्फबाट प्रदेश र स्थानीय तहमा जिम्मेवारी पाएका प्रत्येक सदस्य तथा पदाधिकारीले आफ्नो जिम्मेवारीलाई आत्मसात गर्न आग्रह गर्नुभयो। उपसभापति विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाएर लैजानेमा कंग्रेसले सरकारलाई साथ दिने बताउँदै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै अघि बढ़न सरकारलाई आग्रह गर्नुभयो। भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे र कंग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीलाई भावनात्मक रूपमा एक बनाएर तल्लो तहबाटै बलियो बनाएर लैजानुपर्ने आवश्यकता औल्याउनुभयो। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला भएको छ। सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुल्ला भएको पर्यटन विभागले जनाएको छ। सगरमाथा, लोत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतारोहण संचालक संघ नेपालले डोरी टाँग्ने कार्य सम्पन्न गरेपछि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग खुल्ला भएको विभागले जनाएको छ। डोरी टाँग्न आधार शिविरदेखि क्याम्प दुईसम्म 8 जना आइस फल डाक्टर तथा क्याम्प दुईदेखि चुचुरोसम्म 11 जना पथ प्रदर्शक संलग्न रहेका विभागले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। सम्भावित बाढ़ी तथा सड़क निर्माण कार्यका कारण काभ्रे पलाञ्चोक सिन्धुली स्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा सिम्पोर सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै काभ्रे पलाञ्चोकको खुरकोट नेपालथोक कटुञ्जे बेसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राखी सवारी सञ्चालनमा रोक लगाइएको छ। यसै गरी हुम्लाको नामखा गाउँपालिका दुई च्यादुक क्षेत्रमा सड़क विस्तारको काम भइरहेका कारण हिल्सा सिमकोट सड़क खण्डमा पनि आवागमन बन्द गरिएको छ। च्यादुक होटलदेखि छ्यारासम्म सड़क खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढ़ेकाले यही वैशाख 29 जेठ 2 गतेसम्म उक्त सड़क खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ। किसानले उत्पादन गरेका कृषि उपजहरू भण्डारणको अभावमा सस्तोमा बेच्नुपर्ने र खेर फाल्नुपर्ने बाध्यतालाई हटाउन अछामको कमल बजार नगरपालिकाले चिस्यान घर निर्माण कार्यलाई तीव्रता दिएको छ। चिस्यान घर निर्माण भई सञ्चालनमा आएपछि कमल बजार नगरपालिका वरिपरिका सबै किसानका कृषि उपजहरू भण्डारणमा सहज हुने भएको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
पालिकाको केन्द्र कमल बजारमा चिस्यान घर निर्माणका लागि 2,64,00,000 बजेटमा पञ्चदेवल दिमुन जेबीले ठेक्का लिएको छ। 2082 माघ 24 गतेबाट निर्माण कार्य थालनी भएको चिस्यान घरको निर्माण अवधि 2084 असार मसान्तसम्म रहेको छ। चिस्यान घर अर्थात कोल्ड स्टोर निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि कृषकलाई के फाइदा हुन्छ त? कमल बजार नगरपालिका वडा नम्बर 6 स्थित नौघाटे कृषि तथा पशुपन्छी फार्मका संचालक अगुवा कृषक झंकर बहादुर साई,
अहिले हामी जुम्लाबाट दैनिक 200 क्विन्टल कुमल सेतो आलुको बिउ ल्याएर आउँछौ। त्यो उत्पादन गरेको बिउ कम्तीमा यही राखेर पुनः किसानलाई आलुको बिउ वितरण गर्न सक्ने हो भने त ठूलो उपलब्धि हुने वाला छ। छिटो सरिरो यसलाई सम्पन्न गरेर किसानले उत्पादन गरेको कुरा यसमा राख्न पाइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो।
मौसममा कृषि उपज वस्तु बढ़ी उत्पादन हुने भएकाले बजारमा खपत नहुने र बेमौसममा सो वस्तु राख्न नसकिने समस्याको अन्त्य हुने भएकाले कृषकलाई राहत हुने बताउनुहुन्छ कमल बजार नगरपालिका वडा नम्बर 9 का कृषक बम बहादुर राव।
कृषि उत्पादनहरू त्यतिकै खेर गइरहेको छ। हामीले बेमौसममा महँगोमा किन्नुपर्ने, सिजनमा त्यतिकै फ्याँकिरहनु पर्ने अवस्था हुनाले कोल्ड स्टोर बनेर सञ्चालन भयो भने किसानहरूलाई धेरै राम्रो राहत नै दिन्छ।
गत आर्थिक वर्षमा बजेट विनियोजन भएको भए तापनि जग्गा प्राप्ति नहुँदा योजना कार्यान्वयन हुन नसक्दा आफूले पालिकालाई निशुल्क जग्गा दान गरेको बताउनुहुन्छ कमल बजार नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद ढकाल।
मन्त्रालयबाट नगरपालिकामा बजेट आएको थियो 80-81, 81-82 फ्रिज गएको मैले देखेँ। मैले निशुल्क जग्गा दिएर पनि यहाँको कोल्ड स्टोर बनाउनु पर्छ भन्ने पञ्चायतले 6.5 रोपनी जग्गा नगरपालिकालाई उपलब्ध गराएको छ। यो कोल्ड स्टोर निर्माण भइसकेपछि यो नगरपालिका वरिपरिका तुर्माखान गाउँपालिका, ढकारी गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका किसानहरूले पनि कोल्ड स्टोरमा राखेर मूल्य पहिलेको भन्दा बढी भएर उहाँहरूको जीवन स्तर माथि उठ्ने मैले महसुस गरेको छु।
तोकिएको समय सीमा 2084 असार मसान्तसम्म कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुहुन्छ कमल बजार नगरपालिका पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर नरेन्द्र बहादुर शाह।
यो कोल्ड स्टोर पञ्चदेवल डिएनजेबीले 2,67,00,000 ठेका परेको थियो, 40% भन्दा माथि काम भइसकेको छ। 2084 असार मसान्तमा यसको काम हामीले देखाउनु पर्नेछ।
चिस्यान घर निर्माण कार्य समयमै सम्पन्न भएर सञ्चालनमा आएमा यस क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजहरू भण्डारहरूको अभावमा सड्ने र सस्तोमा बेच्नुपर्ने बाध्यता हट्ने भएकाले कृषकको जीविकोपार्जनमा थप सहज हुनेछ।
हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले नागरिकले महसुस गर्ने गरी परिणाममुखी सेवा प्रवाह गर्न मन्त्रालयसँग निकाय तथा विभागलाई आग्रह गर्नुभएको छ। मन्त्रालय सम्बद्ध निकाय र विभागलाई उहाँले यस्तो आग्रह गर्नुभएको हो। सिंहदरबारस्थित मन्त्रालयमा आज श्रम, रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालय स्तरीय समस्या समाधान समिति बैठक र आर्थिक वर्ष 2082-83 तेस्रो त्रैमासिक समीक्षा कार्यक्रममा मन्त्री यादवले वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको सुरक्षा तथा उद्धारको काम छिटो छरितो रूपमा गर्न मन्त्रालयगत त्यसै गरी विभागका काम कार्यवाही चुस्त बनाई डिजिटल रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभयो। विश्व बैंकले नेपालको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग आज शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले सो कुरा बताउनु भएको हो। त्यस अवसरमा उहाँहरूबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा प्रणालीबारे छलफल भएको छ। विश्व बैंकले विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छुक रहेको जनाएको छ। दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर सुशील बहादुर बज्राचार्यलाई दिइएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले आज गर्नुभएको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डीनको समेत कार्य गर्ने गरी उहाँलाई उपकुलपतिको जिम्मेवारी तोकिएको हो। सार्वजनिक निकायका पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष अध्यादेश जारी हुने अघिल्लो दिन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अरियालले राजीनामा दिनुभएको थियो। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पर्यटन बोर्डले हिजो प्रेस विज्ञप्ति जारी गर्दै केही संचार माध्यम र अनलाइन प्लेटफर्म मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपाल बसाई अवधि 30 दिनमा सीमित गरिएको तथा अवधि नागेमा सवारी साधन जफत गरिने जस्ता विवरण पूर्ण रूपमा गलत, आधारहीन र भ्रामक भएको जनाइएको छ। विज्ञप्तीमा नेपाल सरकारले भारतीय पर्यटकको बसाई अवधिमा कुनै नयाँ प्रतिबन्ध नलगाएको तथा नेपाल भारत बीच लामो समयदेखि कायम खुल्ला सीमा व्यवस्था र द्विपक्षीय समझदारीमा कुनै परिवर्तन नगरिएको उल्लेख गरिएको छ। नमूना शहर घोषणा गरिएको बैतडीको पाटनमा बसाई सराई दर बढ़दो अवस्थामा रहेको छ। अपेक्षा अनुसार विकास निर्माणको अनुभूति नहुनु, स्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको अभावका कारण त्यहाँका गाउँहरू रित्दै गइरहेका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
बैतडीको पाटन नमूना शहर नजिकैको मेलतडा गाउँ भित्रभित्रै रित्दै गइरहेको छ। यहाँका करिब 35 परिवार बस्दै आएकोमा अहिले आधा परिवार तराई छरिसकेका छन्। स्थानीय शान्ति सन्द:
पहिले 30-35 परिवार थियो, अहिले 15-20 लगभग। पहिले हाम्रा घर बाँचाएर हो, खेतीबारी बाँचाउँछ, अनि घर परिवार के तसो सामूहिक काम मर्दा पर्दा कोही मान्छेहरू भेटिनन्।
पाटन नमूना शहर नजिकै रहेका अन्य गाउँहरूको अवस्था पनि यस्तै छ। आधारभूत आवश्यकताकै खोजीमा यहाँका गाउँहरू रित्तिने अवस्थामा पुगेका छन्। खानेपानी, सिंचाई, सड़क पूर्वाधारको अभाव झेल्दै आएकाले बसाई सर्न बाध्य भएको अर्का स्थानीय जनक बहादुर चन्द बताउनुहुन्छ।
यहाँ खानेपानीको समस्या छ, सिंचाईको समस्या छ, अस्पतालको समस्या छ, रोडको पनि समस्या छ। यहाँका मान्छे त यही दुखले यही कारणबाट गइसकेका छन्, यहाँ त छैन मान्छे।
पाटन नगरपालिकाका अनुसार नमूना शहर रहेको वडा नम्बर 6 पछिल्लो 5 134 परिवार बसाई सरी गएका छन्। पाटनलाई नमूना शहर घोषणा गरी कार्यान्वयन भएको झण्डै 15 पुगेको छ। नमूना शहरमा 1,00,000 जनसंख्या जनसंख्या बसाउने उद्देश्य राख्दै आर्थिक वर्ष 2066-67 बैतडीको पाटन सहित देशभरिका 10 शहरलाई नमूनाको रूपमा विकास गर्ने घोषणा गरी कार्यान्वयन गरिएको थियो। तर अपेक्षा अनुसार विकास हुन सकेको छैन। अहिले नमूना शहर आयोजनाको कार्यालय समेत भवन निर्माण आयोजनामा गाभिएको छ। यस आयोजनाले नमूना शहरका कार्यहरू अघि बढाउँदै गएको छ। बसाई सराई रोक्नको लागि बस्ती विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको लागि कार्यक्रम माग गरिएको कार्यालय प्रमुख जङ्कबहादुर थापाले बताउनुभयो।
वर्ष विभिन्न योजनाहरू सञ्चालन हुँदै आएका छन्। मुख्यत नयाँ शहर भनेको बस्ती विकास गर्ने हो। आगामी आवागाल हामीले बस्तीसँग सम्बन्धित योजनाहरू प्रस्ताव गरी पठाएका छौँ।
नमूना शहर घोषणा गरी कार्यान्वयन भइरहेको क्षेत्रमा नै बसाई सराई दर उच्च रहँदा जिल्लाका ग्रामीण क्षेत्रमा बसाई सराईको दर झनै उच्च छ। बसाई सराई रोक्नको लागि सरकारवाला निकायले जनअपेक्षा अनुसार काम गर्न आवश्यक छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनी राष्ट्रपति सी जिनपिङ बीच आज बेजिङमा भेटवार्ता भएको छ। ग्रेट हल अफ दि पीपुलमा आयोजित भव्य समारोहमा चीनी समकक्षी सीसँग भएको वार्ता अत्यन्त सकारात्मक भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनु भएको छ। भेटका अवसरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनी राष्ट्रपति सी जिनपिङलाई सेप्टेम्बर 24 व्हाइट हाउस भ्रमणका लागि आमन्त्रण पनि गर्नुभएको छ। यसैबीच चीनी कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तापछि आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै चीनको प्रगतिले अमेरिकालाई पुनः महान बनाउन सक्ने बताउनुभयो। इरानी नौसैनिक बलले चिनिया जहाजहरूको एक समूहलाई मंगलबार रातीदेखि रणनीतिक जलमार्ग स्ट्रेट अफ होर्मुज हुँदै जान अनुमति दिएको छ। इरानी समाचार समित तस्निनले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै इस्लामिक गणतन्त्र इरानको निर्णयपछि केही चिनिया जहाजलाई स्ट्रेट अफ होर्मुज हुँदै इरानको व्यवस्थापनमा पारवहन कानून अनुसार यात्रा गर्न अनुमति दिएको उल्लेख गरेको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
एकीकृत भन्सार जाँच चौकी आईसीपी बिरगंजमा भारत तर्फबाट बिहानै मालवाहक सवारी साधन जाँच पास गरी नेपाल पठाउन भारतीय कस्टमले असहयोग गरेको गुनासो आयात निर्यातकर्ताहरूले गरेका छन्। सीमा नाकामा हुने अनौपचारिक कारोबार नियन्त्रण, भन्सार प्रणालीलाई छिटो छैटो बनाउने तथा आयात निर्यात प्रक्रियालाई सहज बनाउने उद्देश्यले भारत सरकारको सहयोगमा नेपाल र भारत दुवैतर्फ समान संरचना सहित आईसीपी निर्माण गरिएको थियो। तर सञ्चालनमा आएको वर्षौं बितिसक्दा पनि भारतीय पक्षले बिहानै मालवाहक गाड़ी नेपालतर्फ पठाउन नमानेको आरोप आयात निर्यातकर्ताहरूले लगाएका छन्। नेपालतर्फ आईसीपीको यार्ड व्यवस्थापन, पार्किङ तथा मालवाहक सवारी साधनको आवाज जावत व्यवस्थापन गर्दै आएको हिमालयन लजी पार्क प्रालीका टर्मिनल प्रमुख गणेश प्रसाद घिमिरेले पछिल्ला 2 बिहानै गाड़ी पठाउन आग्रह गरिए पनि भारतीय कस्टमले बिहान 11 मात्र गाड़ी पठाउने गरेको बताउनुभयो। घिमिरेका अनुसार भारतीय कस्टमले जनशक्तिको अभाव तथा रक्सोलबाट कर्मचारी ढिलो आउने कारण देखाउँदै बिहान गाड़ी पठाउन नसकिने बताउने गरेको छ। यस विषयमा बीरगंज भन्सार कार्यालयका प्रमुख प्रशासक कृष्ण प्रसाद मैनालीले भारतीय पक्षले कार्यान्वयनमा अनकानी गरिरहेको बताउनुभयो।
वहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
विश्वकप लिग टूको खेलमा अमेरिकामाथि रोमाञ्चक जीतका साथ स्कटल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। किर्तिपुरमा रहेको ट्यू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहिबार सम्पन्न खेलमा अमेरिकालाई 2 हराउँदै स्कटल्याण्ड 8 राष्ट्र सहभागी लिग टूको शीर्ष स्थानमा उक्लिएको हो। श्रृंखलामा स्कटल्याण्ड दोस्रो तथा अमेरिकाले पहिलो खेल खेलेका हुन्। पहिलो खेलमा स्कटल्याण्डले घरेलु टोली नेपाललाई पनि 2 नै पराजित गरेको थियो। पहिलो खेलमा देखाएको जीतको लयलाई स्कटल्याण्डले निरन्तरता दिएको छ भने पहिलो खेल खेलेको अमेरिकाले हारका साथ श्रृंखलाको शुरूआत गरेको छ। जीतपछि स्कटल्याण्ड 8 टोली सहभागी रहेको लिग टूमा 38 अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। पराजित अमेरिका दोस्रो स्थानमा छरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपले खेल संघलाई असार 15 गतिभित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा नियावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नभएको भन्दै राखेपले असार 15 गतिसम्मको समय दिएर सूचना जारी गरेको हो।
अब मौसम। आगामी 24 घण्टामा कोशी र मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरू तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली तथा पहाड़ी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 27.5 न्यूनतम 17 डिग्री सेल्सियस वर्षा 6.6 मिलिमिटर, काठमाण्डुको अधिकतम 26.7 न्यूनतम 16 वर्षा 8.6 मिलिमिटर, पोखराको अधिकतम 26.2 न्यूनतम 19.4 वर्षा 20 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 33.4 डिग्री सेल्सियस न्यूनतम तापक्रम 20.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 34.8 डिग्री सेल्सियस न्यूनतम तापक्रम 18.2 डिग्री सेल्सियस वर्षा 2 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभामा पारित, प्रतिनिधि सभामा भने छलफल जारी। संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा नीति तथा कार्यक्रममाथिको छलफलका वक्ता सांसदहरूको जोड़। नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्य विभाजनमा हेरफेर। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भेटवार्ता, वार्ता अत्यन्त सकारात्मक भएको अमेरिकी राष्ट्रपतिको भनाई। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।